Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betoplo Cha, Rexy Duitoplo, Sat Megahertz. बाँके र बर्दिया कर्णाली प्रदेशमा गाभ्नका लागि सर्वपक्षीय पहल थाल्नुपर्ने, उद्योगी व्यवसायीको भनाई, राजनीतिक समर्थन जुटाउनु पर्नेमा जोड,
सामुदायिक विद्यालयमा वृहत सुरक्षा कार्यक्रम लागू गर्ने सरकारको तयारी, शिक्षण प्रणालीलाई समेत भयरहित बनाउनु पर्नेमा सरकारवालाको जोड,
अझै 350 बढी स्थानीय तहमा चिकित्सक नहुँदा उपचारमा समस्या, नेपालमा 10,000 बिरामीका लागि मुस्किलले एकजना मात्र स्वास्थ्य कर्मी पर्ने,
र नेपाल हङकङमा भएको एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा 16 पदक जित्न सफल, एथलेटिक्समा ऐतिहासिक सफलता। माल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट सविता र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नका लागि राजनीतिक समर्थन सहितको सर्वपक्षीय पहल थाल्नुपर्नेमा उद्योगी व्यवसायीले जोड़ दिएका छन्। सुर्खेत उद्योग वाणिज्य संघ र कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारी बीच वीरेन्द्रनगरमा भएको छलफलमा सहभागी दुवै संघका प्रतिनिधिहरूले यस्तो आवश्यकता औल्याएका छन्। बाँके र बर्दिया जिल्ला कर्णालीमा गाविए यो प्रदेश सबैभन्दा सक्षम र सम्पन्न बन्न सक्ने उनीहरूको भनाइ छ। सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत नागरिक स्तरबाट आन्दोलन र अभियान थालिए पनि राजनीतिक समर्थन नभएसम्म सफल नहुने भन्दै पहिला राजनीतिक समर्थन जुटाउनु पर्ने औल्याउनु भएको छ। साबिका, भेरी, कर्णाली र राप्तीका तीनवटै जिल्लाका उद्योग वाणिज्य संघहरूको पहलमा सर्वपक्षीय छलफलको आयोजना गरिने भन्दै उहाँले आवश्यकता अनुसार दबावमूलक अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो। यस्तै कोहलपुरका अध्यक्ष चक्रबहादुर अधिकारीले साबिकका एउटै अञ्चलमा रहेका बाँके, बर्दिया र सुर्खेत बीच व्यापारिक सम्बन्ध मात्र नभई सांस्कृतिक र पारिवारिक सम्बन्ध पनि रहेको उल्लेख गर्नुभएको छ। विगतमा संघीय संरचनाको नक्साङ्कन गर्दा नै विरोध र आन्दोलन गरी सुर्खेतमा भएको आन्दोलनमा ऐक्यबद्धता जनाउनु पर्नेमा बाध्यतावश त्यस्तो गर्न नसकिए पनि अब आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने उहाँको भनाइ छ। सुर्खेत उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दिपेन्द्र ढकालले पश्चिममा भुरीगाउँ तेलपानी, पूर्वमा सल्यान दाङको सड़कका कारण अन्य जिल्लासँगको दूरी छोटिँदै गएको अवस्थामा बाँकेसँग पनि दूरी घटाउनु पर्ने औल्याउनु भएको छ।
सरकारले 753 स्थानीय तहमा चिकित्सक पुर्याउने बताए पनि अझै झण्डै 353 स्थानीय तहमा चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ। नेपाल मेडिकल काउन्सिलले 24,000 चिकित्सक दर्ता भएकोमा करिब 12,000 चिकित्सक मात्र विभिन्न अस्पतालमा कार्यरत रहेको जनाएको छ। झन्डै 70% चिकित्सकको रोजाइमा केन्द्र पर्ने गरेकाले पनि यस्तो समस्या आएको हो। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र कुमार यादवले चिकित्सकलाई स्थानीय तहमा व्यवस्थापन गर्न सरकारले पहल गरिरहेको दावी गर्नुभएको छ। स्वास्थ्यको हकलाई संविधानले मौलिक हकमा माने पनि चिकित्सकहरू नहुँदा स्वास्थ्य उपचारको लागि आवश्यक सुविधा पाउन नसकेको जनगुनासो बढ्दै आएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार प्रति 10,000 बिरामीका लागि 23 स्वास्थ्य कर्मी हुनुपर्ने भए पनि नेपालमा मुस्किलले एकजना पर्ने गरेको छ।
सुर्खेतको कुर्बाकोट नगरपालिका 13 गुमीमा आजबाट 12 फागु महोत्सव हुने भएको छ। गुमी चोली जागरण युवाहरूको अभियान, पर्यटन, खेलकुद, कृषि तथा कला संस्कृतिको उत्थान भन्ने नारासहित महोत्सव सञ्चालन हुन लागेको छ। महोत्सवको कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह बुढाले उद्घाटन गर्ने आयोजकले जनाएको छ। होलीको अवसरमा विगतदेखि गुमी चोली जागरण युवा क्लब कुर्बाकोट 13 र 14 महोत्सव सञ्चालन गर्दै आएका। महोत्सवमा स्थानीय कृषि उत्पादनको प्रदर्शनी, लोकोन्मुख बाजा प्रदर्शनी, सिङ्गारो नृत्य सहित पञ्चेबाजा प्रदर्शनी गरिने आयोजक संस्थाका सचिव बेलबहादुर विकले बताउनुभयो। महोत्सवमा नगरपालिका तथा गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता पनि हुने भएको छ। महोत्सव चैत 8 गतेसम्म सञ्चालन हुनेछ।
विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन विद्यालयमा सुरक्षित बनाउनु पर्ने सरकारवालाले जोड दिएका छन्। शिक्षा विकास निर्देशनालयको संयोजकमा वीरेन्द्रनगरमा सञ्चालित वृहत विद्यालय सुरक्षा विषयक प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमका सहभागीले विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन विद्यालयको वातावरण सुरक्षित हुनुपर्नेमा जोड समेत दिएका छन्। विद्यालयको भौतिक संरचनालाई सुरक्षित बनाउनेदेखि शिक्षण प्रणालीलाई समेत भयरहित बनाउनु पर्ने उनीहरूको भनाइ छ। सुनौ यसै सम्बन्धीमा तयार पारेको एक रेडियो सामग्री।
विद्यार्थीको सिकाइलाई दिगो बनाउन र विद्यालयमा सुरक्षित वातावरण तयार गर्न भन्दै सरकारले अब विद्यालयमा वृहत विद्यालय सुरक्षा कार्यक्रम लागू गर्ने तयारी गरेको छ। सुरक्षित विद्यालयका लागि संघीय सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वृहत विद्यालय सुरक्षा कार्यान्वयन कार्यविधि 2075 तयार गरेको हो। विद्यार्थीले आफू विद्यालयमा रहन्जेल म सुरक्षित छु भन्ने सोचेमा मात्र सिकाइ प्रभावकारी हुन्छ। यस्तै सन्तानलाई विद्यालय पठाएपछि सुरक्षित हुन्छन् भन्नेमा अधिकांश अभिभावक ढुक्क हुन्छन् भने कमै मात्राले आफ्ना सन्तान विद्यालयमा सुरक्षित छन् वा छैनन्, कस्तो अवस्थामा पढिरहेका छन् भन्ने विषयमा चासो राख्छन्। जनमाध्यमिक विद्यालय वीरेन्द्रनगर छका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइराला:
अभिभावकले विद्यार्थी आफ्ना चाहे छोराछोरी आफ्ना नानीहरूलाई विद्यालयमा पठाइदिएर मात्रै पुग्दैन, त्यो विद्यालयमा भौतिक संरचना अथवा चाहिँ विपद संहिता सम्बन्धमा त्यो संहितालाई चाहिँ पालना गरिएको छ छैन भन्ने बारेमा पहिला अभिभावक नै जानकार हुनु जरुरी छ। जिम्मेवार निकायहरू सबैसँग समन्वय गरेर के कस्तो चाहिँ प्रावधानहरू चाहिँ त्यहाँ काम गरिएको छ अथवा चाहिँ विद्यालयमा जुन विपद जुन जोखिमबाट बच्नको लागि सुरक्षाका उपायहरू के अपनाइएका छन् भन्ने बारेमा सबै स्पष्ट बुझेर आफ्ना बच्चाहरू आफ्ना नानीहरू त्यही कुरा सन्देश प्रवाह गर्न सक्यो भने बच्चाहरू त्यो विषयमा ढुक्क हुन सक्छन्। जब उनीहरू ढुक्क हुन्छन् मानसिक रूपमा म ठिक र सुरक्षित स्थानमा छु भन्ने जब उनीहरूलाई चाहिँ एउटा सन्तोष हुन्छ, निर्भीक रूपमा ढुक्कका साथ उनीहरू चाहिँ कक्षाको ठाउँमा बसेर पठन पाठन गर्न पाउँछन्, त्यति बेला उनीहरूको सिकाइको स्तर नै माथि बढेर जान्छ।
वीरत विद्यालय सुरक्षा कार्यक्रम अन्तर्गत सुरक्षित सिकाइ विद्यालयमा हुने विपद व्यवस्थापन र विपद जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेर सञ्चालन गर्ने योजना बनाएको सरकारी भनाइ छ। सुरक्षित विद्यालय निर्माणका लागि विद्यालयको शिक्षण प्रणालीलाई समेत भयरहित बनाउनु पर्ने कोपिला मावि घुस्राका शिक्षक श्याम ओली बताउनुहुन्छ:
हामीले विशेष गरेर बाल बालिकाहरूको नैसर्गिक अधिकार अन्तर्गत उनीहरूले कसरी ज्ञान हासिल गर्न सक्छन् त्यो शिक्षण विधिमा सुरक्षित हुनु पर्यो होइन। त्यसै गरी बाल बालिकाहरू प्रति विद्यालयमा गर्ने व्यवहारहरू दण्डरहित शिक्षा बालमैत्री विद्यालयको अवधारणा लागू हुन पर्यो र भयरहित वातावरणमा उनीहरूले पढ्न पाउने अधिकार सुनिश्चित हुनु पर्यो, अनि मात्रै विद्यालयमा सुरक्षाको अनुभूति उनीहरूले गर्छन् जस्तो लाग्छ।
संघीय सरकारले सुरु गरेको यो कार्यक्रम सफल पार्न संघीय सरकारले समन्वय, प्रदेशले नीति निर्माण र स्थानीय सरकारले स्रोत विनियोजन अनुगमन तथा स्थानीय शिक्षा नियम तर्जुमा गर्ने कार्यविधिमा उल्लेख गरिएको छ। शिक्षा सम्बन्धी नीति बनाउने प्रक्रियामै रहेको कर्णाली प्रदेशमा सुरक्षित विद्यालयका लागि के कस्ता ऐन बन्दैछन् त सामाजिक विकास मन्त्रालय कर्णालीका सचिव डाक्टर मान बहादुर विक:
कर्णालीको त सिकाइ उपलब्धि सबभन्दा कम छ जस्तो लाग्छ, 60% दिनु छ नि त कति दिन छ, 60% पुगेको छैन, 45-55% आधारभित्र छ भने यति कम सिकाइलाई अब हामी कसरी अगाडि बढाउने भन्ने नै यहाँको महत्त्वपूर्ण चुनौती हो र त्यसको लागि हामीले कम्प्रिहेन्सिभ योजना नै बनाउनु पर्दछ भन्ने लाग्दछ र कम्प्रिहेन्सिभ योजनाको यो एउटा सबैभन्दा महत्त्वपूर्ण चाहिँ विषयवस्तु बन्छ भन्ने लाग्दछ। यो एकदम टाइमली पनि भएको छ, जुन बेला हामीले चाहिँ शिक्षा सम्बन्धी नीति गर्ने एक बनाउँदैछौँ त्यो बेला आएको हुनाले यसले हाम्रो कामलाई
कार्यक्रमले विद्यालयको संरचनागत सुरक्षाको लेखाजोखा गर्ने, विद्यार्थी शिक्षक र कर्मचारीलाई सुरक्षित राख्ने र दीर्घकालीन सुरक्षा योजनामा अभिभावक र शिक्षकलाई जागरूक गराउने लक्ष्य राखेको छ। 2072 सालमा आएको भूकम्प पश्चात शिक्षा मन्त्रालयले विद्यालयको भौतिक अवस्थाको सुधारका लागि चासो दिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक माधव प्रसाद दाहालको भनाइ छ: वीरत विद्यालय शिक्षा सुरक्षा कार्यक्रम सञ्चालनले विद्यालयमा कस्तो प्रभाव पर्छ त शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक माधव प्रसाद दाहाल:
विद्यालय भवन निर्माण गर्ने बेलादेखिकै चरणदेखि नै यी कुराहरू जिम्मेवार रहन्छन् र अथवा भवन संहिता अनुरूप त्यो बिल्डिङ बनेको छ कि छैन, त्यसो भयो भने मात्रै हाम्रा बाल बालिकाहरू सुरक्षित रूपमा रहन सक्छन्।
हामीसँग छिमेक सुरेफेरसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्, अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नका लागि सर्वपक्षीय पहल थाल्नुपर्ने उद्योगी व्यवसायको भनाई, राजनीतिक समर्थन जुटाउनु पर्नेमा जोड, सामुदायिक विद्यालयमा वृहत सुरक्षा कार्यक्रम लागू गर्ने सरकारको तयारी, अझै 350 बढी स्थानीय तहमा चिकित्सक नहुँदा उपचारमा समस्या लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। जुम्लामा रैथाने बाली जोगाउन स्थानीय तहमा बिउ बैंकको स्थापना गरिएको छ। स्थानीय बाली लोप हुँदै गएपछि किसानले सहकारी मार्फत बिउ बैंक स्थापना गरेका हुन्। किसानले गाउँमा फल्ने रैथाने बालीको बिउ बैंकमा राख्ने र बैंकबाट बिउ लिएर खेती गर्ने गरिरहेका छन्। चन्दननाथ नगरपालिका सहित तातोपानी, गुठीचौर, पातारासी, तिला, हिमा, सिन्जा र कनका सुन्दरी गाउँपालिकामा बिउ बैंक स्थापना गरिएको हो। पछिल्लो समय जलवायु परिवर्तनले गाउँमा बिउको संकट पर्न थालेको छ। बिउ संकट टार्नका लागि बिउ बैंक स्थापना गरिएको हिमा गाउँपालिका छ। धाचु गाउँ स्थित पुङ्गेली माई बिउ बैंकका अध्यक्ष विष्णु देवी अधिकारीले बताउनु भयो।
नेपाल कम्युनिस्ट पार्टी नेकपाले जिल्ला नेतृत्वमा भागभण्डा गरेको छ। पूर्व नेकपा एमाले र माओवादी केन्द्र बीच जिल्लाको नेतृत्वको भागभण्डा भएको हो। कर्णाली प्रदेशका 10 जिल्लामा आधा आधा नेतृत्व लिने गरी सहमति भएको छ। कर्णालीका 10 जिल्लामध्ये पूर्व एमाले र माओवादीले 5-5 जिल्लाको नेतृत्व पाउने समझदारी भएको छ, तर यसको आधिकारिक टुङ्गो लाग्न भने बाँकी रहेको जनाएको छ। मुगु र कालीकोटको बारेमा छलफल भइरहेको जनाएको छ। पूर्व एमाले सुर्खेत, दैलेख, डोल्पा र जुम्लाको नेतृत्व पाउने सहमति भएको छ भने माओवादीले जाजरकोट, सल्यान, हुम्ला र पश्चिम रुकुमको नेतृत्व पाउने गरी सहमति भएको छ।
सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि उच्च निगरानी थालेको जनाएको छ। गएको फागुन 28 गते बसेको मन्त्री परिषद बैठकले यो समूह आपराधिक र विध्वंसकारी भएको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेसँगै गृह मन्त्रालयले निगरानी बढाएको जनाएको छ। सरकारले सबै सुरक्षा निकायलाई उच्च सतर्कता अप्नाउन निर्देशन दिएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आआफ्ना गतिविधि र निगरानी बढाएका छन्। नेपाल प्रहरीका 77 जिल्ला उच्च सतर्कता अप्नाएको तथा शान्ति सुरक्षा समेत सबल र सुदृढ पारिएको प्रहरी प्रवक्ता उत्तम राज सुवेदीले बताउनुभयो। गृह मन्त्रालयले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन चैत 1 गतिदेखि लागू हुने गरी 35 दिने सूचना जारी गरेको छ। सरकारी निर्णयपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य मोहन कार्की सहित 10 पक्राउ परिसकेका छन्।
यता सल्यानमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक हडतालका कारण कक्षा 5 र 8 परीक्षा प्रभावित भएको छ। हडतालका कारण हिजो हुने भनेको अङ्ग्रेजी विषयको अन्तिममा सरेको जनकल्याण नमुना माध्यमिक विद्यालय थारमा रहेका प्रधानाध्यापक पूर्णबहादुर भण्डारीले बताउनुभयो। आफ्ना संगठनका पूर्व जिल्ला सचिव मदन केसी, वर्तमान सचिव गणेश आरसी र युवा संगठनका सचिव खुम केसीलाई पक्राउ गरेको विरोधमा एक दिने शैक्षिक हडतालको आयोजना गरिएको अखिल क्रान्तिकारीले जनाएको छ। पक्राउ परेका संगठनका नेताहरूलाई बिना शर्त रिहाई नगरी थप चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने संगठनका जिल्ला अध्यक्ष टंक प्रसाद केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विपद पूर्व तयारी तथा प्रतिकारका लागि स्थानीय आपतकालीन कार्य सञ्चालन विधि सम्बन्धी 2 तालिम वीरेन्द्रनगरमा सम्पन्न भएको छ। अनुकूलन एक्स परियोजना अन्तर्गत सुन्दर नेपाल संस्थाले आयोजना गरेको तालिममा सुर्खेतका सबै स्थानीय तहका आइटी अफिसरको सहभागिता रहेको छ। संस्थाका कार्यकारी निर्देशक भूपेन्द्र कणेलले तालिमले स्थानीय स्तरमा विपद व्यवस्थापनको काम प्रभावकारी बनाउन सहयोग गर्ने दावी गर्नुभएको छ।
बाजुराको सदरमुकाम मार्तरी बजार क्षेत्रको सडक निर्माण अस्तव्यस्त बनेको छ। सडक निर्माणमा आवश्यक आधारभूत विषयलाई समेत ध्यानमा नराखी बिजुलीको खम्बा नै नहटाएर ढलान कार्य सुरु गरेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। अहिले मार्तरी बजार क्षेत्रभित्र 354 किलोमिटर सडक निर्माण कार्य भइरहेको छ। बीच सडकमा भएका बिजुलीका खम्बा, सडकमा परेका केही स्थानीयका घर हटाउन नमान्दा निर्माण कार्य अस्तव्यस्त बनेको हो। बिजुली हटाउन पटक पटक आग्रह गर्दा पनि नगरपालिकाले वास्ता नगर्दा पोलमै ढलान गर्नु परेको बाध्यता रहेको ठेकेदार विजय पण्डितले बताउनुभयो। हामीसँग खेल खबरसँगै अन्य खबरहरू अझै बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाई अहिले सबैको मन सुन्ने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिन्जेल हामीले छिमेक शरीफहरूसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, हिमपातका कारण दुई महिनादेखि अवरुद्ध बनेको नागमा गमगढी सड़क सञ्चालनमा आएको छ। मुगु र जुम्लाको सीमामा पर्ने घुम्ची लेकको सात मोड भुलेमा पाँच फिटसम्म हिउँ जमेर बन्द भएको सड़क सञ्चालनमा आएको हो। सड़क पुसको अन्तिम सातादेखि हिमपातले बन्द भएको थियो। सड़क डिभिजन कार्यालय जुम्ला, छाना तारा नगरपालिका, जिल्ला प्रशासन कार्यालय मुगुले हिउँ हटाएपछि अवरुद्ध सड़क सञ्चालनमा आएको हो।
राप्ती सुनारी गाउँपालिकामा आज सार्वजनिक सुनवाई तथा घुम्ती सेवा सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजना तथा राप्ती सुनारी गाउँपालिकाको व्यवस्थापनमा कार्यक्रम हुन लागेको हो। गाउँपालिका अध्यक्ष लाहुराम थारूले नागरिकता वितरण, मतदाता परिचय पत्र, लाल पूर्जा वितरण, स्वास्थ्य परीक्षण, आँखा शिविर, कृषि प्राविधिक सेवा लगायतका सेवा दिने बताउनु भएको छ।
संघीय सरकारले एक वर्षभित्र सबै मालपो तथा नापी कार्यालयहरू विद्युतीय प्रणालीबाट सञ्चालन गर्ने दावी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अरियालले पत्रकारसँग कुरा गर्दै देशभरका सबै मालपोत तथा नापी कार्यालयहरू एक वर्षभित्र विद्युतीय प्रणालीबाट सञ्चालन गर्ने बताउनु भएको हो।
भेरी खबरको अन्त्यमा अब खेल खबर। नेपालले हङकङमा भएको एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेको छ। प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका अजित कुमार यादवले 3000 मिटर दौडमा स्वर्ण पदक जित्नु भएको छ। उहाँले निर्धारित दूरी 8:30.32 पूरा गर्दै व्यक्तिगत समयमा पनि सुधार गर्नुभएको छ। यसअघि उहाँको व्यक्तिगत समय उत्कृष्ट 8:44 थियो। एसियाली स्तरमा एथलेटिक्समा नेपालले जितेको सम्भवतः यो नै पहिलो स्वर्ण भएको जनाइएको छ। यो दौडमा भारतका अमित जन्जिर दोस्रो र यमनका गामिल अल हमाती तेस्रो हुनुभएको छ।
विराटनगरको शहीद रङ्गशालामा जारी पाँचौं साफ च्याम्पियनसिप महिला फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा भारतले श्रीलंकालाई 6-0 फराकिलो अन्तरले हराउँदै समूह विजेता बनेको छ। साबिक विजेता भारतले फाइनल प्रवेशका लागि समूह एको उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। समूह एमा रहेको विजेता नेपाल सेमी फाइनलमा समूह बीको उपविजेता श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। सेमी फाइनलका दुवै खेल आउँदो बुधबार हुनेछन्। यसअघिका चारवटै संस्करण भारतले जितेको छ भने नेपाल 3 फाइनलमा पराजित भएको छ। नेपाल 1 सेमी फाइनलबाट बाहिरिएको थियो। केही समय अघि भारतमा भएको हिरो गोल्ड कपमा नेपालले भारतलाई पराजित गरेकाले यसपटक नेपालले आफ्नो मैदानमा उपाधि चुम्ने योजनामा समेत रहेको छ।
र युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले 8 राष्ट्रिय खेलकुद प्रतियोगिता यही आर्थिक वर्षभित्र हुने बताउनु भएको छ। आफ्नो एक वर्षीय कार्यकालका उपलब्धि सार्वजनिक गर्दै मन्त्री विश्वकर्माले चैत अन्तिम साता राष्ट्रिय खेलकुद परिषद आयोजना हुने सम्भावना कमजोर बनेको संकेत गर्नुभएको छ। उहाँले यही आर्थिक वर्षभित्र 8 राष्ट्रिय खेलकुद तथा सन् 2019 13 दक्षिण एसियाली खेलकुद साग आयोजना गर्ने बताए पनि दुवै प्रतियोगिताको मिति तोक्न भने मान्नु भएन। नेपालगंजको मुख्य रंगशाला निर्माणको काम सम्पन्न हुने बित्तिकै 8 राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकिने मन्त्री विश्वकर्माको भनाइ छ। मन्त्री विश्वकर्माले यो एक वर्षको अवधिमा खेलकुदमा नीतिगत सुधारको थालनी भएको समेत दावी गर्नुभएको छ। खेलकुदमा संघीय व्यवस्था अनुसार संरचनागत परिवर्तनको आधार तयार भएको र खेलकुद ऐन परिमार्जन गर्ने बनेको विधेयक मन्त्री परिषदमा पुगेको उहाँको दावी छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेर बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नका लागि सर्वपक्षीय पहल थाल्नुपर्ने उद्योगी व्यवसायीको भनाई। राजनीतिक समर्थन जुटाउनु पर्नेमा जोड।
सामुदायिक विद्यालयमा वृहत सुरक्षा कार्यक्रम लागू गर्ने सरकारको तयारी। शिक्षण प्रणालीलाई समेत भयरहित बनाउनु पर्नेमा सरकारवालाको जोड।
अझै 350 बढी स्थानीय तहमा चिकित्सक नहुँदा उपचारमा समस्या। नेपालमा 10,000 बिरामीका लागि मुस्किलले एकजना मात्र स्वास्थ्य कर्मी पर्ने।
र नेपाल हङकङमा भएको एसियाली युथ एथलेटिक्स च्याम्पियनसिप स्वर्ण पदक जित्न सफल, नेपाललाई ऐतिहासिक सफलता। हौस् त तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट सविता र मधुबन बिदा हुन्छौ। नमस्ते।